घटना दोस्रो शताब्दीतिरको जब रोमी सरकारले स्मरना जुन चाहिँ आधुनिक टर्की हो स्मरणका बिसप पोलिकार्पलाई उसको ज्यान बचाइदिने बाचामा रोमी सम्राटलाई धूप बाल्न र ख्रिस्टलाई इन्कार गर्न भन्ने आदेश दियो। बिसप पोलिकार्पले यसरी जवाफ दिनुभयो, 86 वर्ष मैले उहाँको सेवा गरेको छु र उहाँले मलाई कहिले गलत गरेको छैन, त कसरी म अहिले मेरा राजा र मुक्तिदाताको निन्दा गर्न सक्छु। यसको परिणामस्वरूप पोलिकार्पलाई खम्बामा जलाइयो र भालाले छेडियो। छटपटिरहेको अवस्थामा पनि पोलिकार्पले यसरी भने, पिता मलाई यो घडीको लागि योग्य ठान्नु भएकोमा म तपाईँलाई धन्यवाद दिँदछु, ताकि शहीदहरूको समूहमा म ख्रिस्टको कचौरा बाँड्न सकूँ। पोलिकार्पको यति ठुलो दुस्साहसको पछि के थियो? उनी किन पछि हटेनन्? उनी यसकारण पछि हटेनन् किनकि उनको प्रभु पछि हटेनन्। आउनुहोस् मर्कुस 14 हामी हेर्नेछौँ। तपाईँसँग बाइबल छ भने कृपया मर्कुस 14 अध्यायको 12 पदमा पल्टाउन म अनुरोध गर्दछु। तपाईँ धेरैजना नयाँ हुनुहुन्छ र तपाईँ धेरैजना पहिलोचोटि चर्चमा हुनुहुन्छ, पहिलोचोटि हामीसँग आराधना गरिरहनु भएको छ। हामीले लगभग 1 वर्षभन्दा अगाडिदेखि मर्कुसको पुस्तकबाट श्रृङ्खलाबद्ध रूपमा परमेश्वरको वचनलाई हेरिरहेको छौँ। 1 अध्यायको 1 पददेखि 2 पद गर्दै हामीले 1 पदपछि अर्को पद व्याख्या गर्दै प्रचार गर्दै आज हामी 14 अध्यायको 12 पदमा आइपुगिसकेका छौँ। र तपाईँ चर्चमा रेगुलर आउनुभयो भने धेरै आत्मिक तपाईँले लाभ उठाउन सक्नुहुन्छ, जस्तै तपाईँले परमेश्वरको वचन यस पुल्पिटबाट हरेक हप्ता विश्वासयोग्य ढङ्गले प्रचार गरेको सुन्नुहुन्छ। मर्कुस 14 अध्यायको 12 पददेखि 31 पदसम्म म पढ्नेछु, तपाईँले आफ्नो बाइबलमा हेर्नुहोस् भनेर अनुरोध गर्दछु। अखिमेरी रोटीका चाँडको प्रथम दिनमा जब तिनीहरूले निस्तार चाँडको थुमा बलिदान चढाउँथे, उहाँको चेलाहरूले उहाँलाई सोधे, तपाईँको इच्छा के छ, हामी कहाँ गएर तपाईँको निम्ति निस्तार चाँडको भोज तयार गरौँ। अनि उहाँले आफ्ना चेलाहरूमध्ये 2 जनालाई सो भनेर पठाउनु भयो, सहरमा जाओ र गाग्रोमा पानी बोकेर लैजाने 1 मानिसले तिमीहरूलाई भेट्नेछ, उसको पछि लाग। त्यो मानिस जहाँ पस्ला त्यस घरका मालिकलाई भन, गुरुज्यू भन्नुहुन्छ मेरा चेलाहरूसँग निस्तार चाँडको भोज खाने मेरो पाहुना कोठा कहाँ छ, अनि तिनले तिमीहरूलाई सजी सजाउ गरेर तयार पारिएको माथिल्लो तलाको एउटा ठुलो कोठा देखाउनेछ र त्यहीँ तिमीहरूले हाम्रा निम्ति भोज तयार गर। तब ती चेलाहरू गए र सहरमा पसे, अनि उहाँले तिनीहरूलाई भन्नुभए जस्तै भेट्टाए र तिनीहरूले निस्तार चाँडको भोज तयार गरे। साँचुदा उहाँ 12 जनासँग आउनुभयो, उहाँहरू ढल्केर खाँदै हुँदै खानु हुँदै गर्दा यसुले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरूमध्ये मसँग खाने 1 जनाले मलाई धोका दिनेछ। तिनीहरू दुखित भए अनि पालै पालो उहाँलाई के थियो म हुँ भनी सोध्न लागे। उहाँले तिनीहरूलाई भन्नुभयो, 12 मध्ये 1 जना जसले मसँग थालमा रोटी चोपिरहेछ, किनकि मानिसको पुत्रलाई उसको विषयमा लेखिए बमोजिम हुन्छ, तर धिक्कार त्यस व्यक्तिलाई जसद्वारा मानिसको पुत्रलाई धोका हुन्छ, त्यस मान्छेको त जन्मै नभएको भए असल हुने थियो। अनि खाइरहनु हुँदा यीशुले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्नुभयो र तिनीहरूलाई दिँदै भन्नुभयो, लेऊ यो मेरो शरीर हो। अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, यो नयाँ करारको मेरो रगत हो जो धेरैका निम्ति बगाइन्छ, साँच्चै म तिमीहरूलाई भन्दछु म दागको रसबाट त्यस दिनसम्म पिउने छैन जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिन। अनि एउटा भजन गाएर उहाँहरू निस्केर जैतुन डाँडातिर जानुभयो। यीशुले तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबै पछि हटिजानेछौ, किनकि यस्तो लेखिएको छ, म गोठालोलाई प्रहार गर्नेछु र भेडाहरू तित्तर बितर हुनेछन्, तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा पहिले गालिलमा जानेछु। पत्रुसले उहाँलाई भने, सबैजना पछि हटे तापनि म चाहिँ हट्ने छैन। तब यीशुले तिनीलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु आजकै राति भाले 2 पल्ट बाँच्न कि तिमीले मलाई 3 पल्ट इन्कार गर्नेछौ। तर तिनले झन् जोड दिएर भने, तपाईँसँग म मर्नै परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन। अनि तिनीहरू सबैले त्यसै भने। आजको यस वचनको मूल पाठबाट हामी एउटा मुख्य कुरालाई हामी ध्यानमा दिनेछौँ, मुख्य विचारलाई, बिग आइडियालाई। बिग आइडिया यो मुख्य विचार यो, यीशु परमेश्वरको निस्तारको थुमा हुनुहुन्छ जो हामी जस्तो अयोग्य पापीहरूको निम्ति स्वेच्छाले मर्नुहुन्छ। बिग आइडिया मुख्य विचार है वचनको मुख्य विचार यहाँ के भइरहेछ यसलाई एउटै लामो एउटा हरफमा यसलाई सारांशित गर्ने भने यो हो कि येशू परमेश्वरको निस्तारको थुमा हुनुहुन्छ जो हामी जस्तो अयोग्य पापीहरूको निम्ति स्वेच्छाले मर्नुहुन्छ र वचनको दुईवटा बुदाहरू हुनेछन् पहिलो बुदा 12 पददेखि 26 पदसम्म मृत्युको सामु येशूको तत्परता भन्ने विषयमा हेर्नेछौँ यदि तपाईँले वचन आफ्नो सर्मन नोट गर्ने त्यो बुलेटिनको पछाडि लेख्नुहुँदैछ भने र दोस्रो 27 पददेखि 31 पदसम्म चेलाहरूको अयोग्यतालाई हेर्नेछौँ सो बिग आइडिया इन दिस प्यासेज इज दिस जिजस इज द पासओभर ल्याम्ब अफ गड हु वुड फ्रिली चोज टु डाई फर अनवर्दी सिनर्स लाइक अस द्याट्स द बिग आइडिया एन्ड अन्डर द्याट विल हेभ टु पोइन्ट्स वान willingness of Jesus as he approaches his death. Willingness of Jesus. And second, the unworthiness of the disciples. Yesu ko tatparta lehnu, jase waha mirtu ko samu khada hununcha. Tapaile bachan ko big idea, mukhya vichar lai tapaile yaad garnuhos, tyo kehi samjhinu bhayena bhane, tyaslai tapaile samjhinu bhayo bhane, dherai fayda huncha. Aaja bachan ke ko barema thiyo bhane, tapaile kasalai tapaile sodhi halo bhane, tapaile yahi bhannuhos. Ki Parmeshwar, ki Yesu, परमेश्वरको निस्तारको थुमा हुनुहुन्छ जो हामी जस्तो अयोग्य पापीहरूको निम्ति स्वेच्छाले मर्नलाई आउनुभयो सो येशूको मृत्यु स्वेच्छाको मृत्यु थियो यो भोलेन्टियर मृत्यु थियो उहाँलाई कसैले जबरजस्ती मारेको होइन येशू दुर्घटनामा परेर पनि मर्नुभएको होइन एउटा अनियन्त्रित ठुलो भिडको आन्दोलनको कारणमा शिकार बन्नुभएको होइन येशूको मृत्यु उहाँको स्वेच्छाको मृत्यु हो युनाको पत्र अनुसार युनाको सुसमाचार अनुसार हामीलाई त्यहाँनिर येशूले आफैले भन्नुभएको छ कि म मेरो प्राण आफै दिन्छु मेरो भेडाहरूको निम्ति म मेरो प्राण दिन्छु र म फेरि 3 दिनपछि जीवित भई उठ्छु सो येशूको मृत्यु उहाँको इच्छाको मृत्यु थियो उहाँ मर्नलाई तत्पर हुनुहुन्थ्यो मृत्युको अगाडि हुनुहुन्थ्यो तर पनि उहाँ मर्नलाई रेडी हुनुहुन्थ्यो सो येशूको मृत्युको तत्परता पहिलो बुदा त्यसमुनि हामी 4 कुराहरू हेर्नेछौँ त्यसमुनि येशूको मृत्युको तत्परताको निम्ति 4 कुराहरू पहिलो भनेको प्रिपरेसनलाई हेर्नेछौँ प्रिपरेसन तयारीलाई हेर्नेछौँ 12-17 पदलाई तयारी हेर्नेछौँ दोस्रो प्रिडिक्सन 17-20 पदसम्म 12-16 पद प्रिपरेसन 17-20 पदसम्म प्रिडिक्सन भविष्यवाणीको बारेमा हेर्छौँ दोस्रो भविष्यवाणी तेस्रो प्लानको बारेमा हेर्छौँ 21 पद प्लान योजनाको बारेमा हेर्छौँ र चौथो प्रोक्लेमेसन 22-26 पदसम्म प्रोक्लेमेसन घोषणाको बारेमा हेर्छौँ सो अन्डर द विलिङनेस अफ जिजस विल हेभ 4 सब पोइन्ट्स फर्स्ट विल सी द प्रिपरेसन हियर एन्ड सेकेन्ड विल सी द प्रिडिक्सन हियर एन्ड विल सी प्लान हियर एन्ड विल सी द प्रोक्लेमेसन हियर सो येशूको तत्परताको पनि हामीले तयारीलाई हेरौँ न निस्तार भोजको निम्ति तयारी येशू यो बिहिबारको दिनमा भोज खानेवाला हुनुहुन्छ तर शुक्रबारको दिनमा येशू मर्नेवाला हुनुहुन्छ हामी येशूको जीवनकालको अन्तिम हप्तामा छौँ तपाईँहरू पहिलोचोटि चर्चमा आउनुभएको छ भने तपाईँहरूलाई म जानकारी दिन चाहन्छु हामीले केही हप्ता अगाडि येशू यरुसलेम प्रवेश गर्नुभएको वचन हामीले हेर्दैथ्यौँ त्यो यरुसलेम प्रवेश गर्नुभयो विशेष गरी 11 अध्यायमा त्यहाँदेखि अब येशूको एक हप्ता मात्र समय छ क्रुससम्म एक हप्ता समय जम्मा एक हप्ता समयभित्रमा धेरै कुराहरू घटिसकेको हामीले देखिसकेको छौँ र यो बिहिबारको दिनमा छ यो बिहिबारको दिनमा हामी आइपुगेका छौँ र बिहिबारको दिनमा जुन बेलुकाबाट पासओभर अथवा निस्तार चाड सुरु हुन्छ र त्यो बेलुकी येशू आफ्नो चेलाहरूसँग भोज खानेवाला हुनुहुन्छ तर उहाँ भोलिको दिनमा मर्नेवाला हुन्छ मलाई लाग्दैन तपाईँ यदि भोलि मर्नुहुँदैछ भने आज तपाईँ उत्सव मनाउनुहुन्छ भोज गर्नुहुन्छ तपाईँ सायद रुएर कोठामा बस्नुहुन्छ होला तर येशू उहाँ तत्पर हुनुहुन्छ उहाँ तयार हुनुहुन्छ त्यही पनि त येशूको चेलाहरू उहाँका आएर सोध्ने गर्छ सोध्छन् 12 पदमा अखिमेरी रोटीका चाडको प्रथम दिनमा जब तिनीहरूले निस्तार चाडको थुमा बलिदान चढाउँथे उहाँका चेलाहरूले उहाँलाई सोधे तपाईँको इच्छा के छ हामी कहाँ गएर तपाईँको निम्ति निस्तार चाडको भोज तयार गरौँ सो यरुसलेमको प्रवेश हुँदा जस्तै येशूले फेरि अब कहाँ गएर उहाँको निम्ति भोज तयार गर्ने ठाउँ हामी तयार गरौँ भन्ने कुरामा येशूले आफैले उनीहरूलाई भन्नुहुन्छ 11 अध्यायमा जब येशू यरुसलेमको प्रवेश गर्नुहुँदै थियो उहाँले आफ्नो चेलाहरूलाई दुईजनालाई विशेष गरी एउटा गधाको बछेडा लिनको निम्ति पठाउनु भयो तिमीहरू जाऊ फलाना ठाउँमा बलाना गल्ली एउटा बछेडालाई तिमीले बाँधिरहेको भेटाउनेछौ र त्यसलाई फुकाऊ कसैले के गरे तिमीहरूले यो बछेडालाई किन फुकाएको भनेर सोध्यो भने तिमीले भनिदेऊ कि गुरुज्यूलाई यसको खाँचो छ अनि तिनीहरूले गए, बछडा एउटा बाँधिरहेको अवस्थामा भेटाए, खोलेर ले, अनि येसु त्यसमाथि सवार गर्नुभयो। त्यसरी नै फेरि यहाँ पनि येसुले भन्नुहुँदैछ, तिमीहरू सहरमा जाऊ, गाग्रोमा पानी बोकेर लैजाने एकजना मानिसले तिमीलाई भेट्नेछ, उसको पछि लाग, त्यो मानिस जहाँ जहाँ पस्ला त्यस घरका जहाँ पस्ला त्यस घरका मालिकलाई भन, गुरुजी भन्नुहुन्छ मेरा चेलाहरूसँग निस्तार चाडको भोज खाने मेरो पाहुना कोठा कहाँ छ, अनि तिनले तिमीहरूलाई सजी सजाउ गरेर तयार पारिरहेको माथिल्लो तलाको एउटा ठुलो कोठा देखाउनेछ र त्यहीँ तिमीहरूले हाम्रो निम्ति भोज तयार गर। यसले भनिदिनु भयो चेलाहरूलाई कहाँनिर कुन ठाउँमा कुन गल्लीमा कुन सहरमा कुन घरमा सबै कुरा उहाँले भनिदिनु भयो। यसोलाई कसरी थाहा भयो सबै कुरा? मसँग लाग्छ यसुले पहिले नै तयार गरेर आउनुभएको थियो। हुनुसक्छ किनकि यसुको यात्रा यरुसलेम जाने आउने क्रम उहाँको भइरहेको थियो, बेथनिया यरुसलेम बेथनिया यरुसलेम भइरहेको थियो, सायद उहाँले पहिले नै गएर पूर्व तयारी गरिसक्नु भएको थियो, व्यवस्था मिलाइसक्नु भएको थियो। त्यो भए तापनि एउटा कुरा के छ यहाँ अचम्म भन्दाखेरि, कोठा त उहाँले मिलाउनु भयो अरे मानिलिउँ, तर यो डिटेललाई तपाईँले हेर्नुहोस् न, गाग्रोमा पानी बोकेर लैजाने एकजना मानिस त्यो तिमीलाई भेट्नेछ, उसको पछि लाग, त्यो मानिस जहाँ पस्ला त्यसै घरका मालिकलाई भन, गुरुजी भन्नुहुन्छ मेरो चेलाहरूलाई निस्तार सक्नु होस्। सबै डिटेल यसुलाई थाहा छ। यहाँबाट के सिक्न सक्छौँ भन्दाखेरि, यसु ऊ साधारण एउटा गुरुमै सीमित हुनुहुन्न उहाँ, धेरै मानिसले यसुलाई एउटा गुरुमै एउटा मानिसमै सीमित गर्दछ। उहाँ असल शिक्षक हुनुहुन्छ, उहाँ चमत्कारवाला हुनुहुन्छ, उहाँ एउटा ऐतिहासिक व्यक्ति हुनुहुन्छ, तब एउटा उहाँ लेजेन्ड हुनुहुन्छ। तर जब बाइबलमा हेर्छौँ, जब उहाँको त्यो ज्ञानलाई हामी विचार गर्छौँ, येसु परमेश्वर हुनुहुन्छ, किनकि परमेश्वरले मात्र सबै कुरा पहिले नै देख्न सक्नुहुन्छ। कुनै पनि संसार कुनै पनि मानिस होइन जसले अब के हुन्छ अब केही सेकेन्ड्समा के हुन्छ कसैले पनि देख्न सक्दैन, एउटा साधारण मानिसको ज्ञान यो हुनै सक्दैन। उहाँ पक्कै पनि परमेश्वर हुनुहुन्छ, उहाँको ईश्वरीय पूर्व ज्ञान अनुसार उहाँले सबै कुरा थाहा पाउनुभयो। तर यो घरमा अचम्म एउटा कोठा चाहिँ तयार पारिरहेको, सजिसजाउ गरेर तयार पारिरहेको एउटा कोठा यहाँनिर पहिले नै छ। किन? तपाईँहरू मैले विशेष गरी यो कन्टेक्स्टलाई विचार गर्नुपर्छ, सन्दर्भलाई के भइरहेको छ यहाँ, यहाँ यरुसलेममा एउटा के भइरहेको छ, निस्तारको चाँडो भइरहेको छ, अखमेरी रोटीको चाँडो भइरहेको छ, वर्षमा एकचोटि हुने यो चाँडो, सारा जातिहरू मानिसहरू चाहिँ विशेष गरी यहुदीहरू चाहिँ यो चाड मान्नको निम्ति यरुसलेममा जम्मा हुने गर्छन्, लाखौँको सङ्ख्यामा आफ्नो पशु पन्छीहरू लिएर उनीहरू निस्तार चाडको निम्ति जमा हुने गर्छन्। निस्तार चाड के हो? निस्तार चाड भनेको प्रस्थानको पुस्तकमा जब परमेश्वरले इस्रायलहरूलाई त्यस ठाउँबाट छुटकारा दिएर लानुभयो, त्यो छुटकारा दिएर लाने रातमा उहाँले गर्नुभएको थियो, एकदमै अलौकिक काम थियो। विशेष गरी मिस्रीहरूको जेठा पशु प्राणी मानिस सबैलाई उहाँले नष्ट गर्ने उहाँको योजना थियो, र उहाँको दूत त्यो सहर भएर जाँदै गर्दाखेरि परमेश्वरले इस्रायलीलाई भन्नुभएको थियो, तिमीहरूले एउटा पशु मार, एउटा पाठा मार, आफ्नो औकात अनुसार एउटा थुम्मा मार र खाओ, र त्यसको रगत चाहिँ तिमीले आफ्नो घरको चौकोसमा दल। जब परमेश्वरको दूत त्यो भएर जानुहुन्छ, उहाँले जब त्यो रगत देख्नुहुन्छ, त्यो घर चाहिँ सुरक्षित हुनेछ। अनि ठ्याक्कै त्यस्तै भयो, परमेश्वरको दूत आउनुभयो र परमेश्वरको दूतले सारा त्यो सहरै त्यो भरिका जेठा पशु प्राणी मानिसलाई मार्नुभयो। तर जुन घरमा रगत पोतिएको देखियो, त्यो रगत पोतिएको घरका मानिसहरू चाहिँ बाँचे। अनि त्यो दिनको सम्झना स्वरूप धन्यवादी दिवसको रूपमा इस्रायलीहरूले यहुदीहरूले चाहिँ वर्षमा एकचोटि त्यसरी नै एउटा थुमा मार्दै अनि आफ्नो रगतहरू सायद चोप्दै अनि मासु खाँदै अनि अखमेरी रोटी रोटीमा मर्चा नहालेको अथवा खमिर नहालेको रोटीसँग मासु खाँदै उनीहरूले परमेश्वरको त्यो दिनलाई उनीहरूले सम्झना गर्ने गर्थे। अनि यो सिजन छ यहाँनिर, यो बेला छ, पासओभर सुरु भइसक्यो, अब पहिलो दिन मानिसहरू धेरै छन्, धेरै मानिसहरूको निम्ति चाहिँ उनीहरूले चाहिँ कोठाहरू तयार गरेर राख्थ्यो, गेस्ट रुम्सहरू, किनकि धेरै मानिसहरू टाढा टाढाबाट आएको हुन्थेन, पिलग्रिम्सहरू तीर्थयात्रीहरू धेरैजना यरुसलेममा धेरै टाढा टाढाबाट आएका हुन्थे, र उनीहरूको निम्ति बस्नको निम्ति यरुसलेममै भएका यहुदी बासिन्दाहरूले चाहिँ आफ्नो घरमा भएको एक्स्ट्रा कोठाहरू अतिरिक्त फाल्टो कोठाहरूलाई चाहिँ सजिसजाउ गरेर राख्ने गर्दथे। अनि यसुले त्यो पहिले नै देख्नु भएको थियो, त्यो कोठामा हामी भोज खानेछौँ। चेलाहरू जानुहुन्छ र यसुले भने जस्तै ठ्याक्कै भेटाउनुहुन्छ। सोह्र पदलाई हेर्नुहोस् न, तब ती चेलाहरू गए र सहरमा पसे, अनि उहाँले तिनीहरूलाई भन्नुभयो जस्तै भेटाए, र तिनीहरूले निस्तार चाडको भोज तयार गरे। अनि त्यस कोठामा येशूले आफ्ना चेलाहरूसँग निस्तारको भोज खानुहुनेछ। तर येशूले आफ्नो चेलाहरूसँग किन यो भोज खानुहुन्छ होला, किन आवश्यक थियो? निस्तार चाडको भोजसँगै येशूको के सम्बन्ध? यहाँ एकदमै महत्त्वपूर्ण कुरा भइरहेको छ। त्यो भोजमा येशूले आफैलाई देख्नुभयो, त्यो निस्तार चाडको भोजमा येशूले आफैलाई देख्नुभयो। जिजस स हिमसेल्फ इन द्याट फिस्ट, हि स हिमसेल्फ एज द पास ओभर ल्याम द्याट विल बी किल्ड द नेक्स्ट डे, अर्को दिन उहाँ मारिनुहुनेछ। त्यो निस्तारको थुमा चाहिँ मै हुँ भन्ने कुरा येशूले देख्नुभएको थियो, जुन निस्तार चाडले वर्षौँदेखि पूर्व इङ्कित गरिरहेको थियो, र त्यो घडी चाहिँ यही हो। वर्षौँ अगाडि मिश्र देशमा मारिएको त्यो थुमा चाहिँ म हुनेछु, एक दिन म त्यसरी नै सबै पापीहरूको निम्ति मारिनेछु भनेर परमेश्वरले देख्नुभएको थियो। त्यही भएर उहाँ त्यो भोज केवल खानुहुन्न, त्यो भोज उहाँ आफै हुनुहुन्छ। त्यही भएर त उहाँले आफ्नो आफूलाई कसले धोका दिन्छ भन्ने बारेमा भविष्यवाणी गर्नुहुन्छ। दोस्रो प्रिडिक्सन, भविष्यवाणी 17-18 हेर्नुहोस् न। साँझ त उहाँ 12 जनासँग आउनुभयो, उहाँ ढल्केर खाँदै गर्दै खानु हुँदै गर्दा येशूले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये मसँग खाने एकजनाले मलाई धोका दिनेछ। भोज खाइरहेको थिए, ग्लासको आवाज, जुस खाइरहनु भएको थियो, मासु खाइरहनु भएको थियो, गफ भइरहेको थियो। सायद येशूको आश्चर्यकर्मको कुराकानी भइरहेको थियो होला त्यहाँ। म अचम्म लाग्यो, म यति डराएको थिएँ जब येशू पानीमाथि हिँड्दै आउनुभएको थियो, मेरो त हंसले ठाउँै छोडिसकेको थियो। अचम्म यार, येशूले 12 त्यत्रो के भन्छ 5000 मानिसलाई जम्मा 5 रोटी 2 माछाले खुवाउने। जब गेर्सनेरसको त्यो मुलुक भएर हामी जाँदै थियौँ, त्यो एउटा एकदमै बलियो मानिस, भूत आत्मा लागेको मानिस, अशुद्ध आत्मा भएको मानिसलाई जब येशूले भेट्नुभयो, त्यो मानिस चित्याएको देख्दा मलाई डर लाग्यो। सायद यस्तै कुराहरू भइरहेको थियो, पक्कै पनि येशूको मृत्युको बारेमा उनीहरूलाई पर्वाह भइरहेको छैन। अनि त्यो एउटा फन भइरहेको छ, पार्टी भइरहेको छ, अनि त्यो समयमा येशूले ढल्किएर खाइरहेको अवस्थामा त्यो यहुदीहरूको एउटा संस्कार हो, उनीहरूले लाई इन्क्लाइनिङ भन्छ, उनीहरूले ढल्केर खाने गर्छ, एउटा सानो एउटा हाम्रो यो कुइनामा टेकेर उनीहरूले वरिपरि बसेर खाने गर्छ। त्यो खाने क्रममा ढल्केर खाने गर्दा उहाँले भन्नुहुन्छ, साँच्ची नै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये 12 खाइरहेको छ, तिमीहरूमध्ये एकजनाले मलाई धोका दिनेछ। अब म्युजिकको धुन परिवर्तन हुन्छ यहाँबाट, अब त्यहाँनिर डान्सिङ, अब त्यहाँनिर रिजोइसिङ, अब रमाइलोको सङ्गीत छैन। अब यहाँ सायद माइनर कर्डमा बज्न सुरु भयो, अब यहाँ सायद चारङ्गी बज्न थाल्यो। अब यहाँ तिनीहरू सबैजना 19 पदमा तिनीहरू सबैजना तिनीहरू दुखित भए, अनि पालै पालो उहाँलाई के त्यो म हुँ भनी सोध्न लागे। कल्पना गर्नुहोस्, तपाईँ येशूसँग बसेर खाइरहनु भएको छ, भोज भइरहेको छ, निस्तारको चाड, विशेष अतिथिको रूपमा एउटा ठुलो कोठामा गुरुजीसँग बसेर खाइरहनु भएको छ, र येशूले त्यतिखेर भन्नुहुन्छ कि तिमीहरूमध्ये एकजनाले मलाई धोका दिनेछु। उहाँले भविष्यवाणी गर्नुहुन्छ, तिमीहरूमध्ये एकजनाले मलाई धोका दिनेछु। यो सेलिब्रेसन यसमै अन्त्य हुँदैन, देयर इज समथिङ गोइङ अन, केही हुनेवाला छ, तिमीहरूले मलाई धोका दिनेछु। येशूले भन्नुहुन्छ, उहाँले तिनीहरूलाई भन्नुभयो, 12 एकजना जसले मसँग थालमा रोटी चोपिरहेछ। खो यो मानिस जसले येशूसँगै थालमा रोटी चोपिरहेको छ? मत्ती 26 पठाउनुहोस् न, मत्ती 26 म 23 पढ्छु पहिले। अनि उहाँले भन्नुभयो, जसले मसँगै थालमा रोटी चोपेको छ त्यसले मलाई पक्राइदिनेछ। 25 पद, तब उहाँलाई पक्राइदिने यहुदाले सोध्यो, गुरुज्यू के त्यो म हुँ? उहाँले त्यसलाई भन्नुभयो, तिमी आफैले भन्यो। त्यसलाई थाहा थियो यो पत्रु यो के भन्छ यहुदा हो भन्ने कुरो, यहुदाले उहाँलाई धोका दिनेवाला छ भनेर उहाँलाई थाहा थियो। त्यही भएर त उहाँले भविष्यवाणी गर्नुहुँदैछ। उहाँ छक्क पराउनु भएको छैन कि ओ माई गड, हाउ कुड यु डु द्याट, आई डिड नट एक्सपेक्ट द्याट फ्रम यु जुडास। नो, हि इज नट सरप्राइज एट अल हु वुड बिट्रे हिम, हि न्यू इट। उहाँलाई थाहा थियो उहाँलाई कसले धोका दिन्छ भनेर, उहाँ छक्क परिरहनु भएको छैन। मैले यार तबाट यत्रो धोकाको मैले आश कहिले पनि गरेको छुइनँ भनेर येशूले भन्नुहुन्न, हि न्यू इट। आज योनाको पुस्तक पढ्नुभयो भने त मलाई थाहा थियो, जान्दा जान्दै यसले मलाई धोका दिन्छ भने थाहा पाउँदा पाउँदै पनि मैले यसलाई चुने, किनकि धर्मशास्त्र पुरा हुनुपर्छ। यसुले भविष्यवाणी गर्नुभयो, उहाँलाई कसले धोका दिन्छ त्यसबारे उहाँले पहिले नै भनिदिनु भयो. किन? किनकि उहाँलाई थाहा थियो स्वर्गमा बनिएको योजना के हो, थाहा थियो पृथ्वीको जग बसाल्नुभन्दा अगाडिको योजना के हो, थाहा थियो पिता पुत्र र पवित्र आत्मा सँगै बसेर गरेको योजना के हो, थाहा छ, थाहा थियो उहाँलाई. एक्काइस पदमा हेर्नुहोस् न, किनकि मानिसको पुत्रलाई उसको विषयमा लेखिए बमोजी हुन्छ, तर धिकार त्यस व्यक्तिलाई जसद्वारा मानिसको पुत्रलाई धोका हुन्छ, त्यस मान्छेको त जन्मै नभएको भए असल हुने थियो. यीशुको मृत्यु यो दुर्घटना थिएन, यीशुलाई राम्रोसँग थाहा थियो. यही उद्देश्यको निम्ति उहाँ यस संसारमा आउनुभएको थियो, उहाँ मर्नलाई जन्मिनु भएको थियो, उहाँ मर्नलाई उहाँले मानिस रूपको धारण गर्नुभयो. उहाँको मृत्यु दुर्घटना थिएन, संयोगवश भएको थिएन, म मर्न चाहदिनँ मलाई नमार भन्ने त्यो प्रकारको परिस्थितिमा भएको एउटा मृत्यु थिएन. हि न्यू इट, उहाँलाई थाहा थियो, किनकि यो उहाँकै प्लान थियो, उहाँकै योजना थियो, स्वर्गमा बनिएको योजना छ. द प्लान मेड इन हेभन, उहाँलाई सम्पूर्ण कुरा थाहा थियो. यसुको मृत्यु न त यो दुर्घटना थियो, न त यो परमेश्वरको दोस्रो योजना थियो. द डेथ अफ जिजस वाज नट एन एक्सिडेन्ट नर इट वाज अ प्लान बी अफ गड. यो प्लान बी थिएन परमेश्वरको. आदमले पाप गर्छ भने मलाई थाहै थिएन, यसले पाप गरेँ अब मैले के गर्ने होला यो मानव जातलाई बचाउनको निम्ति, अब म यसो गर्छु, म अब मानव जातलाई बचाउनको निम्ति म अब मेरै पुत्र येशूलाई पठाउँछु. न, यो दोस्रो योजना होइन, आदमले पाप गरेपछि बनेको योजना होइन. एफिसी एक अध्याय अनुसार यो त संसारको सृष्टिको जग बसाउनुभन्दा अगाडिको योजना हो, यो अनन्त विगतदेखिको योजना हो. जतिखेर न त तपाईँ अस्तित्वमा हुनुहुन्थ्यो, न त तपाईँ र मेरो पूर्वजहरू अस्तित्वमा हुनुहुन्थ्यो, न त यो संसार ब्रह्माण्ड केही पनि अस्तित्वमा थिएन. उत्पत्ति एक अध्यायको एक पदभन्दा अगाडि नै परमेश्वरले योजना बनाइसक्नु भएको थियो, उहाँको प्लान हो यो. म छक्क पर्नु भएन जब आदमले पाप गरे, उहाँलाई छक्क पर्नु भएन जब येशूलाई मानिसलाई मारे, उहाँ छक्क पर्नु भएन. परमेश्वर सबै कुराको नियन्त्रणमा हुनुहुन्छ, सबै कुरो उहाँले बनाउनु भयो, सबै कुरो उहाँले नै सञ्चालन गर्नुहुन्छ, उहाँले नै परिरक्षण गर्नुहुन्छ, सबै कुरो उहाँकै सहमतिद्वारा चल्दछ, उहाँले नै सबै थोकमाथि प्रशासन गर्नुहुन्छ. परमेश्वरको पूर्व प्रबन्धदेखि बाहिर केही पनि छैन. तपाईँको दिमागमा गढोस् यो, परमेश्वरको पूर्व प्रबन्धदेखि बाहिर केही पनि छैन. सबै कुरो यसकारण हुन्छ किनकि परमेश्वरले पहिले नै योजना बनाउनु भएको छ. उहाँको इच्छा विपरीत तपाईँको कपालको एउटा रौँ पनि भुइँमा खस्दैन भने बाइबलले भन्दछ. एभ्रिथिङ ह्यापन्स बिकज अफ गड हेज प्रिप्लान्ड इट. परमेश्वरले पूर्व योजना गर्नुभएको छ. यहुदाले दिने धोका पनि परमेश्वरको योजना, किनकि बाइबलले भन्दछ मानिसको पुत्रलाई उसको विषयमा लेखे बमोजिम हुन्छ, यो लेखिएको छ, पहिले नै योजना बनाएको छ. यसो आउनु नै छ, उहाँलाई कसैले धोका दिनेछ. परमेश्वरलाई सबै कुरो थाहा छ, उहाँको यो पूर्व प्रबन्ध अनुसार हो. त्यसो भए सबै कुरो परमेश्वरले पूर्व योजना गर्नुहुन्छ, सबै कुरो उहाँको पूर्व प्रबन्ध अनुसार हुन्छ भने के हामी चाहिँ के पुतलाहरू हौ, के हामी चाहिँ एउटा मेसिन जस्तो हौ, के हाम्रो इच्छा छैन, के हामीसँग स्वतन्त्रता छैन, कि हामीले गरेको गल्तीहरूले कुनै सरकार राख्दैन, किनकि परमेश्वर सबै कुरा योजना बनाउनु भयो. नो, बाइबलले त्यो कहिले पनि भन्दैन. परमेश्वर सर्वभौमी हुनुहुन्छ, सबै कुरो उहाँले नियन्त्रण गर्नुहुन्छ, उहाँको योजना अनुसार हुन्छ. तर पनि मानिस चाहिँ नैतिक रूपमा जिम्मेवारी छन्, जिम्मेवारी छन् मानिसहरू. तपाईँले के गर्नुहुन्छ त्यसको तपाईँले एक दिन परमेश्वरले लेखा दिनुपर्ने हुन्छ. यहुदाले गरेको उसको अपराधको उसले एक दिन लेखा दिनुपर्ने हुन्छ. यद्यपि यो परमेश्वरको पूर्व योजना अनुसार हो, तर यहुदाले आफ्नो गल्तीको उसले लेखा दिनुपर्ने हुन्छ. ईश्वरीय पूर्व प्रबन्धले न त मानव स्वतन्त्रतालाई रद्द गर्छ, न नैतिक छनौटहरूको जिम्मेवारीलाई मुक्त गर्दछ. Even the betrayal of Judas was according to the providence of God, but Judas was morally responsible for his crime. God's divine providence does not cancel human responsibility. You are ethically, you are morally responsible for what you do. हामी के पाठ सिक्न सक्छौँ यहाँबाट? पहिलो कुरा, हामी परमेश्वरको पूर्व प्रबन्धमा हामीले भरोसा गर्न सिक्नुपर्छ. तपाईँ मेरो जीवनमा जस्तै सुकै घटना घटे तापनि सबै कुरा सबै समयमा हामी परमेश्वरलाई भर पर्न सक्छौँ. उहाँलाई थाहा छ के भइरहेको छ, उहाँको योजना अनुसार हुन्छ सबै कुरा. जब हाम्रो जीवन भने जस्तो हुँदैन, हामीले अपेक्षा गरे जस्तो जब हुँदैन, हामीले आश गरे जस्तो हुँदैन, हामीले नसोचेको हाम्रो जीवनमा रोग लाग्छ, नसोचेको दुर्घटना हाम्रो जीवनमा आइपर्छ। यद्यपि परमेश्वरको लागि दुर्घटना दुर्घटना होइन, हाम्रो लागि दुर्घटना हो, हामीले सोचेको हुँदैनौँ। तपाईँले नसोचेको अवस्थामा तपाईँले आफ्नो प्रियजनलाई गुमाउनुहुन्छ, तपाईँ परमेश्वरको पूर्व प्रबन्धमा भर पर्न सक्नुहुन्छ। परमेश्वरसँग योजना छ, उहाँसँग योजना छ, उहाँसँग भर पर्नुहोस् र सबै कुरामा परमेश्वरमा धन्यवादी हुनुहोस्। भविष्य परमेश्वरको हातमा छ, नडराउनुहोस् भोलि के हुन्छ, परमेश्वरको पूर्व प्रबन्धमा भरोसा गर्नुहोस्। पहिले नै परमेश्वरले योजना बनाउनु भएको छ। दोस्रो, परमेश्वरको प्रबन्धमा भर पर्ने मात्र होइन तर आफ्नो जीवनलाई जाँच्ने पनि गर्नुहोस्। यहुदाले आफ्नो जीवनलाई जाँच्नुपर्छ, परमेश्वरको पूर्व प्रबन्ध छ तर ऊ आफ्नो कामको लागि ऊ जवाबदेही छ, ऊ रेस्पोन्सिबल छ, ऊ त्यसको निम्ति ऊ जिम्मेवारी छ। त्यसरी नै तपाईँले आफ्नो जीवनलाई जाँच्नुहोस्। आफ्नो जीवनमा आफ्नो गल्तीहरू छ, पापहरू छ, सुधार्नुपर्ने भने सुधार्नुहोस्, आफ्नो मार्गहरूलाई तपाईँले सोझ्याउनुहोस्। खालि परमेश्वरमा भरोसा गरेर मात्र नबस्नुहोस् तर आफ्नो तर्फबाट पनि केही गर्नुहोस्। सो यसले केवल यहाँ अब भोजनको सञ्चालन मात्र गर्नुहुन्न, उहाँ आफै नै त्यो भोजन हुनुहुन्छ। जिजस नट ओन्ली चेयर्स द फिस्ट, हि इज द फिस्ट। यसले जे घोषणा गर्नुहुन्छ अब त्यसलाई हेर्नुहोस् न, पद 22-26 प्रोक्लमेसन घोषणा। अनि खाइरहनु हुँदा यसले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्नुभयो र तिनीहरूलाई दिँदै भन्नुभयो, ल्याऊ यो मेरो शरीर हो। अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई भन्नुभयो र तिनीहरू सबैले त्यसबाट पिए। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, यो नयाँ करारको मेरो रगत हो जो धेरैको निम्ति बगाइन्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, म दागको रसबाट त्यस दिनसम्म पिउने छैन जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिन। उहाँले घोषणा गर्नुहुँदैछ, पासओभरको अन्तको घोषणा गर्नुहुँदैछ, अब पासओभरको काम सकियो। ओके, सो एन्ड अफ द पासओभर एन्ड इस्टाब्लिसमेन्ट अफ द लर्ड सपर। पासओभरको अन्त भयो, अब पासओभरको काम के थियो? पासओभरको काम भनेको आउनेवाला थुमालाई पर्खाउने काम थियो। जब जब इस्रायलीले, विशेष गरी इस्रायलीले, यहुदीको घरानाका मानिसहरूले यो पासओभर, यो निस्तारको चाड मनाउँथे वर्षमा एकचोटि, उनीहरूले खालि परमेश्वरले इतिहासमा मिश्र देशबाट हाम्रा पूर्वजहरूलाई बचाउनु भएको, उद्धार गर्नुभएको त्यो दिन, त्यो घडीको मात्र उनीहरूले याद गर्दैन थिए, तर उनीहरूले अगाडि पनि फर्केर हेर्थे कि एक दिन परमेश्वरले हामीलाई मसिहा पठाएर हामीलाई पूर्ण रूपमा उद्धार गर्नुहुनेछ भनेर अगाडि हेरिरहेका थिए। त्यही भएर त्यो निस्तारले खालि पछाडि मात्र उनीहरूले फर्केर हेर्ने बनाएन तर अगाडि पनि हेर्ने बनाए, र जुन अगाडि फर्केर उनीहरूले ख्रिस्टलाई हेरिरहेको थिए, ख्रिस्ट आफै आउनुभएको छ, अब उनीहरूले हेर्नु पर्दैन, पासओभरले पूर्व सङ्केत अब गरिरहनु पर्दैन, पासओभरको काम सकियो। पासओभर भनेको निस्तार चाड है, मैले यो घरि नघरि इङ्ग्लिस ठाउँ नेपाली, नेपाली ठाउँ इङ्ग्लिस गरेर प्रयोग गरिरहेको छु, पासओभर नेपाली शब्द जस्तै छ, त्यही भएर निस्तार चाड, निस्तार चाड। सो यसोले यहाँनिर प्रभु भोजको स्थापना गर्नुहुन्छ। आज तपाईँलाई माथा मान्नेहरूले, सियोन मान्नेहरूले, आङसङहुङ मान्नेहरूले आएर मुक्ति पाउनु छ भने चाडहरू मान्नुपर्छ। अनि त्यो चाडहरू मध्ये एउटा मुख्य चाड भनेको चाहिँ निस्तारको चाड भनौँ भने होसियार हुनुहोस्। निस्तारको चाड भनेको के थियो, यसको उद्देश्य के थियो, हामीलाई राम्रोसँग थाहा छ। निस्तारको थुमा नै यसो हुनुहुन्छ, निस्तारको चाड मानिरहनुपर्ने आवश्यक, त्यो त छाया थियो, वास्तविक त आइसकेको छ, अब हामी छायामा अल्झिराख्न पर्दैन, बुझ्नुहुँदैछ? त्यही भएर तिनीहरूले जब तपाईँले भुलाउनु खोज्छ, फसलाउनु खोज्छ, होसियार हुनुहोस्। यसोले भन्नुहुँदैछ, अब निस्तार चाड सकियो, उहाँले खानुभयो, निस्तार चाडको अन्त्य भयो, अनि खाँदै खाइरहनु हुँदाखेरि यसोले रोटी लिनुभयो, अनि त्यो उहाँले के भन्नुहुँदैछ, यो मेरो शरीर हो। कुन रोटी लिनुभयो उहाँले? त्यो अखिमेरी रोटी लिनुभयो, निस्तार चाड मानिरहेको बेला खाइरहेको रोटी लिनुभयो, अनि त्यो रोटीलाई उहाँले भाँच्नुभयो। कुन 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 कचौराबाट उहाँले जुस लिनुभयो? त्यही निस्तारको भोजमा खाइरहेको कचौडा जुस लिनुभयो। उहाँले भन्नुहुँदैछ, अब यो चाहिँ वास्तव मेरो शरीर हो, अब मेरो रगत हो। सो यसोले आफैलाई निस्तार चाडको त्यो भोजमा देखिरहनु भएको छ। तिनीहरूले खाइरहेको रोटी वास्तवमा यसुको शरीरको त्यसले प्रतिकत्व गरिरहेको छ। उनीहरूले पिइरहेको त्यो जुस, त्यो कचौराले यसुकै रगतलाई प्रतिकत्व गरिरहेको छ। तिमी के सुने परमेश्वरको निस्तारको त्यो थुमा हुन्छ। इतिहासमा एउटा पशुको बलि भएको थियो तर 2000 वर्ष अगाडि परमेश्वरको आफ्नै पुत्रको बलि भयो। त्यही भएर हामी भजन गाउँछौँ, मेरो पाप केले धुन्छ, केवल यसुको त्यो रगतले मलाई शुद्ध केले बनाउँछ, केवल यसुको त्यो रगतले, केवल ख्रिस्टमा मेरो आशा छ, उहाँ नै मेरो ज्योति, उहाँ नै मेरो बल, उहाँ नै मेरो गीत। यो भजन हामी किन गाउँछौँ? किनकि वचनले हामीलाई यही कुरा देखाइरहेको छ, घरि न घरि यही कुरामा फर्काइरहेको छ कि हाम्रो आशा, हाम्रो स्वप्न खालि यसु नै हुनुहुन्छ। हाम्रो कमाइले होइन, हाम्रो धार्मिकताले होइन, हाम्रो योग्यताले होइन, हाम्रो जातले होइन, हाम्रो राष्ट्रियताले होइन, केवल यसुको रगतले। सो घोषणा गर्नुहुन्छ यसुले यहाँनिर, अचम्मको कुरा उहाँले गर्नुहुन्छ, जुन हामीले कतिचोटि हामीले नजरअन्दाज लगाइरहेको हुन्छ 24 पदमा, एउटा नयाँ करारको मेरो रगत हो भन्नुहुन्छ। नयाँ करारको रगत हो जो धेरैको निम्ति बगाइन्छ। करार पक्का गर्नको निम्ति रगत बगाइन्थ्यो पुरानो समयमा, बुझ्नुहुँदैछ? करार पक्का गर्नको निम्ति रगत बगाइन्थ्यो। तपाईँले कतिले मुभी हेर्नुभएछ, मुभीमा कहिलेकाहीँ हिरो र हिरोइनको भेट हुँदाखेरि, कुराकानी भइरहेको हुँदाखेरि हिरोले के गर्छ, एउटा सानो चक्कु लिन्छ, हात काट्छ, रगत चुहाइरहेको हुन्छ हातबाट, तप 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 तप, यो मेरो रगत कसम भयो तिमीलाई, म तिमीलाई कहिले धोका दिने छैन। यसरी त्यही गर्नुभएको छ, यो रगत मेरो करारको छाप हो, यो सिल हो, मलाई त्यही कसम खानुहुँदै, त्यो बाचा गर्नुहुँदैछ। प्रस्थान 24 हेरौँ न अलिकति, प्रस्थान बाइबलको दोस्रो पुस्तक हो, उत्पत्ति त्यसपछि प्रस्थान, 24:3-8 जब मूसाले गएर परमप्रभुका सबै कुरा र विधि विधानहरू मानिसहरूलाई सुनाए, तब तिनीहरू सबैले एकै स्वर गरी भने, परमप्रभुले भन्नुभएको सबै वचनहरू हामी पालन गर्नेछौँ। तब मूसाले परमप्रभुका सबै वचनहरू लेखे। बिहान सबैले उठेर मूसाले पर्वतको पल्लो छेउमा गएर एउटा वेदी बनाएर इस्रायलका 12 खुल अनुसार 12 ढुङ्गाका खम्बा उभ्याए। तब तिनले इस्रायलका जवानहरूलाई पठाए र तिनीहरूले परमप्रभुको निम्ति होम बलि र साँढेहरूको मेलबली चढाए। मूसाले आधा रगत लिएर कचौरामा हाले र आधा रगत चाहिँ वेदीमा छके। त्यसपछि तिनले करारको पुस्तक लिएर मानिसहरूको सामुन्ने पढे। तिनीहरूले जवाब दिए, परमप्रभुले भन्नुभएका सबै कुरा हामी गर्नेछौँ, आज्ञाकारी हुनेछौँ। तब मूसाले रगत लिएर मानिसहरूमाथि छर्केर भने, यो हेर, त्यो यो रगत यो त्यस करारको रगत हो जो परमप्रभुले आफ्ना यी सबै वचन अनुसार तिमीहरूसित बाँध्नु भएको छ। करार पक्का गर्नुहुँदैछ रगतद्वारा, नयाँ करारको कुरा गर्नुहुँदैछ यसुले। यसको मतलब त्यहाँ पुरानो करार थियो, पुरानो करार र नयाँ करार त बाइबल हामी सबैलाई थाहा छ होइन, बाइबल दुईवटा समूह विभाजन भएको छ, पुरानो करार र नयाँ करार। पुरानो करार किन करार, त्यसलाई किन पुरानो करारलाई पुरानो करार भनियो, नयाँ करारलाई किन नयाँ करार भनियो, अलिकति हामी अब नयाँ करारको विशेषताहरूलाई हेर्नेछौँ, जसले हामीलाई पुरानो करार र नयाँ करार बिच के भिन्नता छ त्यो हेर्नलाई मद्दत गर्नेछ। सो वाट आर द सम फिचर्स अफ द न्यू टेस्टामेन्ट, न्यू कभनेन्ट, Jeremiah 31 हामी पल्टाएर हेर्नेछौँ। Jeremiah 31 जुन हामीलाई अघि सञ्चालकज्यूले पढेर पनि पश्चातापको विशेष पाप स्वीकारको प्रार्थनामा अगुवाई गर्नुभएको थियो। Jeremiah 31:31 परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछ जब इस्रायलको घरानासँग र यहुदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु। तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करार जस्तै हुने छैन, पुरानो करार जस्तै हुने छैन। तब मैले तिनीहरूलाई हातमा समातेर मिश्र देशबाट डोर्याएर ल्याएको थिएँ। परमप्रभु भन्नुहुन्छ, तिनीहरूले मेरो करार भङ्ग गरे यद्यपि म तिनीहरूका पिता थिएँ। परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इस्रायलको घरानासँग यो करार बाँध्नेछु, याद गर्नुहोस्, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु। पुरानो करारमा व्यवस्था कहाँ थियो, ढुङ्गामा थियो, शिलापाटीमा थियो। अब यो परमप्रभुले भन्नुहुँदैछ, अब नयाँ करारको मानिसहरूको समयमा चाहिँ व्यवस्था कहाँ लेखिनेछ, अब ढुङ्गामा होइन तर उनीहरूको हृदयमा लेखिनेछ। र म तिनीहरूको परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्, परमेश्वर हुनुहुन्छ, प्रजा हुनेछु। परमप्रभुलाई चिन भनेर अब उसो कसैले कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्नो दाजुभाइलाई सिकाउने छैन, किनकि सानादेखि लिएर ठुलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्, परमप्रभु भन्नुहुन्छ। पुरानो समयमा मानिसहरूले परमप्रभुलाई चिन भनेर भनिराख्नु पर्थ्यो इसरायलकै घरानाभित्रका मानिसहरूलाई ओके यहुदीको घरानाभित्रकै मानिसहरूलाई एकले अर्कालाई उनलाई परमेश्वर चिन भनिराख्नु पर्थ्यो तर नयाँ करारका मानिसहरूलाई चाहिँ एकले अर्कालाई परमेश्वरलाई चिन भनिराख्नु पर्दैन यसको मतलब के सबै नयाँ करारका विश्वासीहरूसँग चाहिँ परमेश्वरको आत्मा हुनेछ एभ्री वान एभ्री बिलिभर विल ह्याभ द होली स्पिरिट पुरानो करारमा पवित्र आत्मा प्राय कोसँग थियो पवित्र आत्मा कोसँग अगमवक्ताहरूसँग राजाहरूसँग पुजारीहरूसँग अनि कुलका अगुवा कुलहरूसँग कुलका अगुवाहरूसँग है ट्राइबल लिडर्सहरूसँग कुलका अगुवाहरूसँग त्यो बाहेक अरू मानिसहरूसँग पवित्र आत्मा थिएन तर नयाँ करारमा पवित्र आत्मा कोसँग छ पास्टरहरूसँग मात्र अगुवाहरूसँग मात्र मिसनरीहरूसँग मात्र ओन्ली मिसनरी ह्याभ द होली स्पिरिट नाउ इन द न्यू टेस्टामेन्ट सबै विश्वासीसँग ज जसले येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर स्वीकार गरेर जसले आफ्नो पाप पश्चाताप गरेको छ ती सबैसँग को छ पवित्र आत्मा हुन्छ अनि पवित्र आत्मा आफैले सिकाउनु हुनेछ यसको मतलब शिक्षक चाहिँदैन भन्नु खोजेको होइन शिक्षक चाहिन्छ तर विशेष गरी परमेश्वरलाई चिन्नको निम्ति पवित्र आत्माले नै सहायता गर्नुहुन्छ नयाँ करार पुरानो करार नयाँ करार बिच के छ पुरानो करारमा शिलापाटीमा लेखिएको थियो व्यवस्था नयाँ करारमा मानिसको हृदयमा यसको मतलब नयाँ हृदय छ नयाँ करारमा त्यही भएर परमेश्वर इजिकेलको पुस्तकमा के प्रतिज्ञा गर्नुभएको थियो तिमीहरूको ढुङ्गाको हृदय निकालेर म तिमीहरूको मासुको हृदय तिमीलाई दिनेछु मासुको हृदय सो पुरानो करारका मानिसहरूसँग ढुङ्गाको हृदय थियो किनकि व्यवस्था ढुङ्गामा लेखिएको थियो नयाँ करारका मानिसहरूसँग मासुको हृदय छ व्यवस्था हृदयमा लेखिएको छ एउटा नयाँ हृदय सबै नयाँ गरी पवित्र आत्माद्वारा नयाँ गरी जन्मेका हुन्छन् त्यति मात्र होइन अर्को एउटा कुरा छ हेर्नुहोस् त 34 अन्तिमतिर किनकि तिनीहरूको अपराधहरू म क्षमा गर्नेछु र म तिनीहरूका पाप फेरि कहिले सम्झिने छैन पुराना कालका मानिसहरूको पाप पूर्ण रूपमा कहिले पनि क्षमा भएन त्यही भएर त उनीहरूले सालिँदै के गर्नु पर्थ्यो मन्दिरमा गएर प्रायश्चितको बलिहरू चढाउने गर्नुपर्दथ्यो तर हामीले त्यसो गरिराख्न पर्दैन किन किनकि परमेश्वरले पूर्ण रूपमा हाम्रो पाप क्षमा गरिदिनु भएको छ पुरानो करार नयाँ करारको बिचको भिन्नता भनेकै यही हो अझ त्यहाँ अरू विशेषताहरू पनि छ तर वचनले देखाएको अहिले हाम्रो टेक्स्टमा आधारित विशेषताहरू चाहिँ यही हो र येशु आफैले पनि मर्कुसको खण्डमा मर्कुस 14 अध्यायमा विशेष गरी नयाँ करारको विशेषताहरू मध्येको एउटा विशेषतालाई उहाँले जोड दिनुभएको छ एउटा विशेषतालाई उहाँले जोड दिनुभएको छ 25 पदलाई हेर्नु न साँच्चै म तिमीहरूलाई भन्दछु सरी 24 पदलाई अनि उहाँले तिमीहरूलाई भन्नुभयो यो नयाँ करारको मेरो रगत हो जो धेरैका निम्ति बगाइन्छ मतीलाई तपाईँले लुका युना दाँच्नुभयो भने धेरैको पापको प्रयासको निम्ति बगाइनेछ येशूको रगतमा पाप क्षमा छ एउटै बलि सदाको निम्ति घरिघरि अब येशू कृष्ण चढिराख्नु पर्दैन घरिघरि हामी यहाँ बोका पाठी खसी के हुन्छ लिएर चर्चाइराख्नु पर्दैन कतिजनाले कुखुरा लिएर आउनुभएको छ म देख्दिनँ कतिजनाले खसी पाठा लिएर आउनुभएको छ यहाँनिर देख्दैनौँ हामी सबैजना रित्याएका छौँ किन किनकि हामीलाई अब बलिको एउटा पाठीहरू बलिको सामग्रीहरू लिएर हामी चर्चमा आइराख्नु पर्दैन किन किनकि येशू नै हाम्रो बलि हुनुहुन्छ येशु हामी मात्र होइन धेरैको पापको प्रयासको निम्ति उहाँ वास्तवमा 2000 वर्ष अगाडि आएर क्रुसमा बलि भइसक्नुभयो प्रिय मित्र तपाईँ यदि ख्रिस्टमा हुनुहुन्न भने तपाईँले आफ्नो पापको पश्चाताप गर्नुभएको छैन भने म तपाईँलाई आज निमन्त्रणा दिन चाहन्छु जस तपाईँले वचन सुन्नुहुँदैछ कि ख्रिस्टमा विश्वास गर्नुहोस् हाम्रो पापको क्षमा पापको शुद्धि खालि ख्रिस्टको रगतले मात्र हुन्छ त्योभन्दा अरू उपाय छैन अरू उपाय हुने थियो भने परमेश्वरले अरू उपाय रोज्नु हुने थियो अरू विकल्प हुने थियो भने परमेश्वर अरू विकल्प उहाँले रोज्नु हुने थियो अरू विकल्पै छैन त्यही भएर त परमेश्वरको पुत्र येशू ख्रीष्ट संसारमा आउनु पर्यो देयर इज नो अदर वे यदि येशू आएर क्रुसमा मरिसक्नु भएपछि त्यो अब बाटो छैन अर्को कुनै मार्ग छैन जसद्वारा हामी पाप क्षमा पाउन सक्छौँ हाम्रो कामद्वारा होइन अरू धर्मद्वारा होइन पुण्यद्वारा होइन न त हाम्रो क्रिस्चियन जीवन जियाइद्वारा पनि होइन कामद्वारा होइन खाली ख्रिस्टको रगतद्वारा त्यही भएर प्रिय मित्र ख्रिस्टमा विश्वास गर्नुहोस् तपाईँको पापको क्षमा केवल ख्रिस्टले मात्र गर्न सक्नुहुन्छ ख्रिस्ट हाम्रो पापको क्षमाको निम्ति संसारमा आउनुभयो त्यो मुख्य कारण उहाँ संसारमा आउनुभएको तपाईँ विभिन्न माध्यमबाट आउनुभएको होला, कोही चङ्गाइ पाएर आउनुभएको होला, कसै कोही तपाईँ डिप्रेसनमा हुनुहुन्थ्यो, प्रभुले तपाईँलाई बचाउनु भयो, आउनुभयो, विभिन्न माध्यमहरू परिवारको कारणले गर्दा आउनुभयो, तर तपाईँ अब बुझ्नुपर्छ, तपाईँले सुसमाचार के हो जान्नुपर्छ, मानिसले तपाईँलाई सुसमाचार के हो भनेर सोध्यो भने तपाईँले भन्न सक्नुपर्छ। सुसमाचार भनेको यही हो कि हामीले परमेश्वर सृष्टिकर्ताको विरुद्धमा पाप गरेका थियौँ, हामी उहाँको क्रोध मुनि थियौँ सबैजना, तर हामीलाई परमेश्वरले प्रेम गर्नुभयो, आफ्नो एकलौते पुत्रलाई पठाइदिनु भयो र हामीलाई पापमा मरेकै अवस्थाबाट उहाँले पुनर्जीवित पार्नुभयो। हामीले आफैले आफूलाई बचाउन सक्दैन थियौँ, आफ्नो पापको क्षमाको निम्ति हामीले आफैले कबुल त्यो गर्न सक के भन्छ एउटा पुकारा गर्न सक्दैन थियौँ। पापमा मरेको मान्छेले कहिले पनि अनुरोध गर्न सक्दैन, त्यसरी हामी पापमा मरेको मानिस भएको कारणले गर्दाखेरि परमेश्वरलाई बचाउनुहोस् भनेर हामी कहिले पनि उहाँ कहाँ आएनौँ, तर परमेश्वरले हामीलाई जीवित पार्नुभयो, जसरी उहाँले लाजरसलाई जीवित पार्नुभयो। याद गर्नुहोस्, सुसमाचार यही हो कि हामी पापी थियौँ, परमेश्वरलाई बचाउनु भयो, म परमेश्वरले मलाई बचाउनु भयो, ख्रिस्ट दिएर बचाउनु भयो, म ख्रिस्टमा विश्वास गर्छु, ख्रिस्टको रगत नै मेरो पाप क्षमाको एउटै आधार हो, अरू केही छैन। उहाँ मलाई धनी बनाउनु निम्ति आउनु भएको होइन, उहाँ मलाई ऋणमुक्त बनाउनु निम्ति आउनु भएको होइन, उहाँ मलाई चङ्गै दिन लाउनु भएको होइन, प्राथमिक उहाँ आउनुभएको प्राथमिक कारण त्यो होइन, उहाँले मलाई समाजमा ठुलो व्यक्ति बनाउनु निम्ति उहाँ आउनुभएको होइन, जीवनमा मलाई अर्थ उद्देश्य दिन लाउनु भएको होइन, उहाँले हामीलाई उहाँसँगै फर्काउन लाउनु भएको, उहाँले आफैलाई दिनको निम्ति आउनुभएको, त्यही भएर हामी ख्रिस्टमा ख्रिस्ट पाउनलाई आउँछौँ, आशिष पाउनलाई नि ख्रिस्ट पाउनलाई आउँछौँ। वी कम टु क्राइस्ट टु गेट क्राइस्ट। ए तपाईँ ख्रिस्टलाई होइन, ख्रिस्टमा आयो भने मैले यो पाउँछु, त्यो पाउँछु, धन पाउँछु, तपाईँ मान पाउँछु, इज्जत पाउँछु, चङ्गाइ पाउँछु, स्वास्थ्य पाउँछु आदि कुराहरू तपाईँ सोच्नु भएको छ भने तपाईँ चाँडै निराश हुनुहुनेछ, किनकि त्यो वास्तविक कुरा होइन। एक दुईजनाको गवाही सुन्दैमा तपाईँ नलोभिनुहोस्, वास्तविकता यो यसुमा तपाईँ र हामी यसकारण आउँछ किनकि हामी पापी छौँ, हामीलाई पापको क्षमाको आवश्यक छ, किनकि पापको क्षमा नभइकन हामी मऱ्यौँ भने हामी नर्क जान्छौँ, किनकि नर्कै गइरहेको मानिसहरू सबैजना हामी गरिब भएर मरौँ समस्या छैन, अशिक्षित भएर मरौँ समस्या छैन, रोगले मरौँ समस्या छैन, तर पापी भएर मऱ्यौँ भने त ठुलो समस्या छ। त्यही भएर प्रिय मित्र, प्रभुमा हुनु न, तपाईँ ख्रिस्टमा विश्वास गर्नुहोस्, आफ्नो जीवन उहाँमा सुम्पनुहोस्, केवल ख्रिस्टको रगतले नै हाम्रो पापको क्षमा हुँदछ। त्यही भएर हामी जब प्रभु बोझ लिन्छौँ, हामी खालि ख्रिस्टले अब 2000 वर्ष अगाडि हाम्रो निम्ति बगाउनु भएको रगत, हाम्रो निम्ति तोड्नु भएको शरीरको मात्र सम्झना गर्दैनौँ। जब हामी प्रभु बोझ लिन्छौँ, इस्रायलहरूले जसरी अगाडि हेरेको त्यही पनि हामी त्यसरी हामी पनि अब अगाडि हेर्छौँ। ख्रिस्ट फेरि आउनुहुनेछ, ख्रिस्ट फेरि फर्केर आउनुहुनेछ त्यो दिन, अनि हामी उहाँसँग बसेर भोजन गर्नेछौँ, किनकि येशूले भन्नुभएको छ 25 पदमा, साँच्चै म तिमीलाई भन्दछु, म दाखको रसबाट त्यस दिनसम्म पिउँदिन, कहिलेसम्म, जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिन। परमेश्वरको राज्य उहाँ आउनुभयो, उहाँले उद्घाटन गर्नुभयो, समापन भएको छैन, अब उहाँ जब फर्केर आउनुहुन्छ परमेश्वरको राज्य सिद्ध हुनेछ, उहाँको सिद्ध राज्यमा हामी सबैजना प्रवेश गर्नेछौँ, अनि त्यतिखेर ख्रिस्टसँगै जस्तै चेलाहरू बसेर खाएको थिए, हामी उहाँको वरिपरि बसेर त्यो भोजन खानेछौँ। अनि फरक के हुनेछ, यतिखेरको समयमा चेलाहरूमध्ये एकजनालाई धोका दिन मिल्ने थियो, तर त्यतिखेर समयमा कसैले पनि उहाँलाई धोका दिने छैन, किनकि हामी सबैजना नयाँ हुनेछौँ, हामी सबैजना फरक हुनेछौँ ख्रिस्ट जब फर्की आउनुहुन्छ। तर भोलिपल्ट यी वचन अनुसार भोलिपल्ट येशूले आज बेलुकादेखि अब दोस्रो आगमनसम्म त उहाँ पिउनेवाला छैन, तर भोलिपल्ट उहाँले एकदमै डरलाग्दो कुरा पिउनु हुँदैछ, उहाँले परमेश्वरको क्रोधको कचौरा पिउनु हुँदैछ शुक्रबारको दिनमा, अनि उहाँले त्यो गर्नुभयो, परमेश्वरको क्रोधको कचौरा पिउनुभयो। तपाईँ चर्चमा निरन्तर आउनुभयो भने हामी जब 15-16 अध्यायमा पुग्छौँ तपाईँले देख्नुहुन्छ क्रोधको त्यो कचौराबाट पिउँदाखेरि येशूको जीवनमा के गुज्रिरहेको थियो, के भयो, हामी त्यो हेर्छौँ, अहिलेलाई यही काफी छ। तर एकदमै चाखलाग्दो पद 26 पद, तपाईँसँग कतिजना त्यही पद पर्खिरहनु भएको छ होला, 26 पद, अनि एउटा भजन गाएर उहाँहरू निस्केर जैतुन डाँडातिर जानुभयो। कुन भजन गाउनुभयो, कुन भजन हुनसक्छ येशूले गाउनुभएको भजन, यदि त्यो हामीलाई थाहा हुने भने आज त्यो भजन धेरै गाइन्थ्यो होला चर्चमा, जसरी प्रभुले सिकाउनु भएको प्रार्थना धेरै गाइने गरिन्छ होइन, दोहोऱ्याइने गरिन्छ, धेरै फेमस छ, त हामीलाई थाहा छैन। अनुमान भजन सङ्ग्रह 115-18 गाइयो भन्ने छ अनुमानमा, तर पनि हामीलाई थाहा छैन। तर येशूले गाउनुभयो, कुन अवस्थामा गाउनुभयो, उहाँ मर्नेवाला हुनुहुन्थ्यो र पनि उहाँ गाउनुहुँदैछ, किन गाउनु सक्नुहुँदैछ, किनकि उहाँ परमेश्वरको योजनामाथि भर पर्नुहुँदैछ। तपाईँले मलाई चुनौती छ कि हामी गाउँछौँ, डु वी सिङ, जिजस सिङ एज ही वाज हेयरिङ टुवर्ड द क्रस, बट डु वी सिङ, नो म्याटर वाट आवर सर्कमस्टान्सेस आर, जसुकै होस् हाम्रो परिस्थिति के हामी गाउन सक्छौँ, भोलि के हुन्छ, अहिले के भइरहेको छ, जसुकै परिस्थिति होस् तपाईँ कुन समस्या भएर गइरहनु भएको छ, तर के तपाईँ गाउन सक्नुहुन्छ कि तपाईँलाई गाउनको निम्ति खालि तपाईँलाई इक्जाममा पासै हुनुपर्छ, तपाईँलाई विदेशको भिसै लाग्नुपर्छ, तपाईँलाई झाँक्री मिल्नै पर्छ, गर्लफ्रेन्डसँग सम्बन्ध राम्रै हुनुपर्छ गाउनको निम्ति, गाउनको निम्ति एउटै कारण भनेको ख्रिस्ट हाम्रो निम्ति मर्नु भयो, जस्तोकै परिस्थिति आओस् हाम्रो जीवनमा, इट डजन्ट म्याटर, वी क्यान सिङ. नोक्सेङ भन्ने आसामको एकजना दाजुले त गाउन सक्नुभयो, जसै उहाँको सम्पूर्ण परिवारलाई मारिरहेको अवस्थामा पनि उहाँले गाइरहनुभयो, येशूको पछि म हिँड्न लागे, फर्कदिन. यो वचन हामी सबै गाउँछौँ, तर यसको कथा हामीलाई के थाहा, यसको व्यथा हामीलाई के थाहा, यसको कसरी बन्न आयो, कसैले कोठामा बसेर म फेमस बन्न चाहन्छु, म सेलिब्रेटी बन्न चाहन्छु भने एउटा गीत लेखेको होइन. नोक्सेङ र उसको परिवार जब ख्रिस्टमा आए, सारा गाउँले उसको विरुद्धमा उल्टे, गाउँको मुखियाले सबै मानिसहरूको माझमा उभाए, ख्रिस्टलाई त्याग होइन भने तेरो दुइटै छोराहरूलाई तेरो अगाडि मारिदिन्छु, येशूको पछि म हिँड्न लागे, फर्कदिन भने उसले सुरु गरे गाउनलाई, त्यतिखेर बनेको वचन, उसको दुइटा छोरालाई मारियो, त अझै गाइरहन्छस् कि त येशूलाई त्याग्छस्, किनकि तेरो श्रीमती त बाँकी छ, अझै पनि मौका छ, संसारले मलाई त्यागे त भने होइन, आमा र बाबुले मलाई त्यागे त भने म ख्रिस्टको पछि लाग्नेछु, तर म फर्कदिनँ, श्रीमतीलाई पनि मारिदियो, के गर्छस् छोराछोरीको, श्रीमती पनि गयो, त एउटा बाँकी छस्, के गर्छ, येशूलाई त्याग्छस्, तर उसले नक्सिङलाई गाई नै रह्यो, गाइरहँदाखेरि उसको अन्तिमको त्यो अन्तरा, भजनको अन्तरा नसकिँदाखेरि उसलाई घाँटी रेटेर मारियो. क्यान यु सिङ, के तपाईँ गाउन सक्नुहुन्छ परमेश्वरमा, येशूले गाउनुभयो जसै उहाँ मर्नलाई जानुहुन्थ्यो, तर येशू कसको निम्ति मर्नु हुँदै थियो, येशू कसको निम्ति मर्नलाई आउनुभयो, बलियाहरूको निम्ति, योग्यहरूको निम्ति, साहसीहरूको निम्ति, महान विश्वास हुनेहरूको निम्ति, धर्मीहरूको निम्ति, कसको निम्ति येशू मर्नवाला हुनुहुन्थ्यो यहाँ यो सन्दर्भमा, डरपोकहरूको निम्ति, डर छेरुवाहरूको निम्ति. आजको वचनको दोस्रो बुदा येशूहरूको अयोग्यता, चेलाहरूको अयोग्यतालाई हेर्नुहोस् न, अनवर्थीनेस अफ द डिसाइपल्सलाई हेर्नुहोस् त, त्यहाँ दुईवटा कुरा देख्छौँ हामी, प्रिडिक्सन देख्छौँ फेरि, अनि चेलाहरूको प्राइड देख्छौँ, भविष्यवाणी अनि चेलाहरूको घमण्ड. 27 28 हेर्नुहोस् न, येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबै पछि हटिजानेछु, किनकि यस्तो लेखिएको छ, म गोठालालाई प्रहार गर्नेछु र भेडाहरू तितर बितर हुनेछन्. येशूले भविष्यवाणी गर्नुहुन्छ कि चेलाहरू पछि हटिजानेछन्, यिनीहरू कातर हुन्, यिनीहरू डरपोकहरू हुन्, यिनीहरू हटिजानेछन्. यदि हामी त्यो ठाउँ भएको हामी पनि त्यसै गर्थ्यौँ, हटिजानेछन् सबैजना, तितर बितर हुनेछन् जब गोठालोलाई प्रहार गरिन्छन्. गोठालोको येशू आफै नै हुन्छ गोठालो, होइन यूहन्ना 10 अध्याय हुन्छ, उहाँले भन्नुहुन्छ म असल गोठालो, येशू आफै गोठालो हुनुहुन्छ जब उहाँलाई प्रहार गरिन्छ. तर इन्ट्रेस्टिङ कुरा, कसले प्रहार गर्छ गोठालोलाई, यहाँ हेर्नुहोस् त 27 पदमा के शब्द प्रयोग गरेको छ, यहाँ प्रनाउन के छ, सर्वनाम के छ, यहाँ के भनेको छ, म गोठालोलाई प्रहार गर्नुहोस्, को यो म भन्ने, सैतान होइन पक्कै पनि, रोमी सरकार पनि होइन, यो म भन्ने परमेश्वर पिता आफै हुनुहुन्छ. परमेश्वरको योजना हो, अघिदेखि घरिघरि हामी सुनिरहेको छ, ख्रिस्टको मृत्यु परमेश्वरको योजना हो. परमेश्वरले जब ख्रिस्टलाई प्रहार गर्नुभयो, पत्यार लाग्दैन भने यसैया 53 मजाले पढ्नुहोस्, त्यहाँ पहिले नै भविष्यवाणी गरिसकेको छ कि परमेश्वर पिताको इच्छा थियो आफ्नो पुत्रलाई क्रुसमा चकनाचुर पार्ने. क्रुसमा मार्नेहरू रोमी शासकहरू अवश्य पनि थिए, तर उनीहरू त गौण कारणहरू मात्र हुन्, तर प्रथम कारण, आधारभूत कारण चाहिँ परमेश्वर हुन्छ. त्यो उहाँको योजना थियो, मानिसको पाप क्षमा हुन्थ्यो, उहाँले आफ्नै पुत्रलाई क्रुसमा मार्नुभयो, उहाँले अट्याक गर्नुभयो, त्यसपछि के भयो, चेलाहरू तितर बितर भए. क्रुसभन्दा अगाडि नै वास्तवमा येशूको जब पक्राउ पर्नुभएको थियो, उहाँ येशूको पक्राउमै के भयो, चेलाहरू सबैजना टाप ठोके भागे, जब यसो क्रुसमा पनि मर्नुभयो, कतिजना चेलाहरूलाई तपाईँले क्रुसमा देख्नुहुन्छ, कतिजना चेलाहरूलाई तपाईँले यसो क्रुस बोक्दै यसोसँगै गएको देख्नुहुन्छ। सो यसोले पहिले नै जकरिया 13:7 उहाँले लिएर उहाँले पहिले नै भविष्यवाणी गर्नुभयो कि चेलाहरू पछि हट्नेछन्, दे विल फल अवे बट दे विल बी ग्यादर ब्याक अगेन। भर्स 22 अन्त 28 तर तिनीहरूलाई फेरि परमेश्वरले यसोले आफै भेला गर्नुहुनेछ, तर म जीवित भई उठेपछि तिमीहरूभन्दा पहिले गालिलमा जानेछु। यसको मतलब यी चेलाहरू पनि गालिलमा जानेछन्, यसोले चेलाहरूको भेट हुनेछ। अनि जब हामी मत्ती 28 पढ्छौँ, उनीहरू चाहिँ गालिलमा गए जसरी यसोले भन्नुभएको थियो, यसोले भन्नुभएको थियो यतिखेरै उहाँले पहिले नै भनिदिइसक्नु भएको थियो, उनीहरू फेरि भेला गराइनेछन्। के को आधारमा? ख्रिस्टको पुनरुत्थानको शक्तिको आधारमा। जब यसो ख्रिस्ट मृत्युबाट तेस्रो दिनमा जीवित भई उठ्नुभयो, त्यसपछि उहाँका त्यो डरपोक चेलाहरू सबैजना फेरि के भए? भेला गराइए। तर चेलाहरूको घमण्डलाई हेर्नुहोस् न, 29-31 यसोले भन्नुहुन्छ तिमीहरू हटिजानेछौ, तर चेलालाई के भन्छ? 29 पत्रुसले मलाई भने सबैजना पछि हटे तापनि म चाहिँ हट्ने छैन। त्यस्तो कातर जस्तो लाग्छ तपाईँ मलाई? पिटर हुन त साहसी थियो, एकदमै साहसी थियो। जब यसोलाई मानिसहरू पक्रिन आएको थिए, एउटा पक्रिन आउने एउटा सैनिकको कान च्वाट्टै पारिदिएको थियो पत्रुसले। ऊ साहसी मानिस हो वास्तवमा। जब यसो ख्रिस पहिलोचोटि उहाँले म मर्नुपर्छ, मानिसहरूद्वारा म पक्रिनु पक्राइ खानुपर्छ, म क्रुसमा मारिनुपर्छ भन्ने कुरा पहिलोचोटि उहाँले भविष्यवाणी गर्नुभएको थियो, पत्रुसले के भनेको थियो? तपाईँलाई कसरी त्यस्तो हुनुहुन्छ? हामी हाम्रो हातमा चाहिँ दही जमाया छ के? चाहिँ बाहुला मात्र हुन् कि? पत्रुसको घमण्ड तपाईँ देख्नुहुँदैछ, होस् होला। तर के भयो? यसोले के भन्नु चाहिँ? तपाईँ यसो तिनलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, आजकै राति भाले 2 बाँच्न अघि तिमीले मलाई 3 इन्कार गर्नेछौ। तर यसोको भविष्यवाणी हेर्नुहोस् न, पत्रुस तिमीले मलाई 3 इन्कार गर्छौ। 66 हेर्नु त, यो 14:66 यसोले चाहिँ भन्नुभयो, त्यो त भयो, तर पत्रुसले भने जस्तो चाहिँ भएन। पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीहरूका नोकरनीहरूमध्ये एकजना त्यहाँ आए र पत्रुसलाई आगो तापिरहेको देखेर तिनलाई निहालेर हेरि भने, तिमी पनि यसो नासरीसँग थियो, तर तिनले यसो भन्दा इन्कार गरे। तिमीले के भने कि? त्यो त न जान्दछु न बुझ्दछु। अनि तिनी बाहिरको मूल ढोकातिर गए अनि भाले बस्यो। त्यसपछि फेरि दोस्रो इन्कार, तेस्रो इन्कार भएको छ। तर यसोले भविष्यवाणी गर्नुभएको कुरा लिएर पत्रुसलाई कति पनि सङ्कोच छैन। पत्रुसले फेरि भन्छ 31 झन् चर्को स्वरले जोड दिएर भन्छ, तपाईँसँग म मर्नै परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन। रियली 66 थाहा भइसकेको छ पत्रुसको हालत के छ भन्ने कुरा। पत्रुसँगै अरू पनि फेरि यहाँनिर सहमत हुन्छन्। अनि तिनीहरू सबैले त्यसै भन्ने, के भने सबैले? म तपाईँसँग मर्नै परे तापनि तपाईँलाई इन्कार गर्ने छैन। इच्छेलाईसँग मर्नलाई तयार छन्। तर दुःख लाग्दो कुरो 32 हेर्दै जानुभयो भने उनीहरू यसोसँग मर्ने कुरा त फरकै कुरो हो, यसोसँग एकछिन प्रार्थनामा समय बिताउन सकेका छैन। 34 हेर्नुहोस् न, उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो आत्मा मृत्यु समय शोकले व्याकुल भएको छ, तिमीहरू यहीँ बस र प्रार्थना जागर हो। 37 हेर्नुहोस् अब, सिमोनको तिमी निदाइरहेको छौ, के 1 पनि जागा बस्न सक्दैनौ? सिमोनले के भन्दै थियो? म मर्न परे पनि तपाईँसँग म मर्न चाहन्छु, तर म तपाईँलाई छाड्दिनँ। सिमोन तिमी 1 पनि जागा राख्न सक्दैनौ? निदाइरहेको छौ, जागर हो अनि प्रार्थना गर र तिमीहरू परीक्षामा नपर। फेरि 41 हेर्नुहोस् न, जब उनीहरू निन्द्रामा साह्रै लट्ठिएका यसोले भेटाउनु भयो, उहाँ तेस्रोपल्ट आउनुभयो र तिनीहरूलाई भन्नुभयो, के तिमीहरू अझै निदाइरहेको छौ र आराम गरिरहेको छौ? अब भयो, बेला आइपुग्यो, हेर मानिसको पुत्र पापीहरूको हातमा पक्राउ पर्न लागेको छ, उठ जाऊ, हेर मलाई विश्वासघात गर्ने नजिकै छ। येशुख्रीष्ट डरपोकहरूको निम्ति मर्नुभयो, कमजोरहरूको निम्ति मर्नुभयो। यी चेलाहरू योग्य नहुँदाखेरि, उनीहरू पापी छँदै येशुख्रीष्ट उनीहरूको निम्ति क्रुसमा मर्नुभयो। अनि यो सत्य कुरा हो, आज हाम्रो पनि जीवनमा हामी राम्रो भएको कारणले गर्दाखेरि, हामी योग्य भएको कारणले गर्दाखेरि परमेश्वरले हामीलाई प्रेम गर्नु भएन, हामी पापी छँदै परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र हाम्रो खातिर ख्रिस्ट क्रुसमा मर्नुभयो। चेलाहरूप्रति त्यति हामी धेरै निर्दय नबनौँ, हाम्रो जीवनलाई पनि हेरौँ न। हामी जसले एक समय हामीले पनि चेलाहरू जस्तै यस्तै कुराहरू गरेका थियौँ, म यीशुको पछि हिँड्न लागेको छु, म मरै मर्छु, मेरो जीवन उहाँलाई सुम्पन्छु भने, कति वर्ष अगाडि तपाईँले सायद त्यो भन्नुभयो होला, तर तपाईँको जीवनलाई आज हेर्नुहोस्। जब तपाईँले बप्तिस्मा लिनुभयो तपाईँले त्यही भन्नुभएको थियो, म यीशुसँगै मारिएको छु, म गाडिएको छु, म तेर्सो दिनमा जीवित भइ उठेको छु। तर त्यो जोस कहिलेसम्म रह्यो? येशुसँग मर्न चाहने मानिसहरू, येशुसँग मर्न चाहने, उहाँको मृत्युमा आफूलाई परिचित गराउने, बप्तिस्मा लिने मानिसहरू, सार्वजनिक रूपमा गवाई दिने मानिसहरू, आज हामीलाई चर्च आउनु पनि गाह्रो हुन्छ। चर्च जाने कुरा त हाम्रो त लिस्टको अन्तिममा पर्छ। त्यसलाई हेरेर हामी निर्दय नहौँ न, आफ्नो जीवनलाई हामी याद गरौँ। कतिजनाले हिजोको बेलुका भोलि चर्च छ, म चाँडै सुत्नुपर्छ, मैले बाइबल अध्ययन गर्नुपर्छ, प्रचारको निम्ति प्रार्थना गर्नुपर्छ भनेर तयार गर्नुभयो। कसैले गर्नुभयो? बिहान त उठेर गर्नु पर्थ्यो होला, बिहान उठेर गर्नुभयो कसैले? चर्च जाने कुराहरूलाई लिएर हामी कति धेरै हल्का लिइरहेको छौँ। तपाईँ ख्रिस्टलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा त चर्चलाई तपाईँ कति प्रेम गर्नुहुन्छ भन्ने कुरामा देखिन्छ, उहाँको शरीरलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुराले स्पष्ट देखाउँदछ। तर हामी अझै सांसारिक छ, हाम्रो सोच चाहिँ अझै शारीरिक छ। जब भोलि बिहानै हामी कतै यात्रा गर्नुपर्ने हुन्छ, अथवा भोलि बिहानै त्यहाँ फुटबल गेम हुन्छ, भोलि बिहानै त्यहाँनिर कन्सर्ट हुन्छ, हामी बेलुका यति छिटो सुत्छौँ, कपडा मिलाउँछौँ बेलुकै, हामी हतार हतारमा सुत्नुपर्छ, भोलि छुट्छ, गाडी छुट्छ, भोलि त्यहाँ जानुपर्छ, कुन कपडा आइरन लाउनुहुन्छ, बेल्ट कहाँ छ, जुत्ता टल्काउनुहुन्छ, सबै ठिक पार्नुहुन्छ, रेडी छ, अब भोलि म चाँडै उठ्छु, अलार्म तपाईँले सेट गर्नुहुन्छ, अनि तपाईँ सुत्नुहुन्छ। बिहान तपाईँ अलार्म बज्नुभन्दा अगाडि नै उठी पठाउनुहुन्छ, घरि नगरी तपाईँ उठ्नुहुन्छ, ए आज बेला भएको छैन, घरि नगरी तपाईँ उठ्नुहुन्छ, एक्साइटमेन्टमा हुन्छ तपाईँसँग। तर चर्चको विषयमा तपाईँमा यो एक्साइटमेन्ट केही पनि छैन। ए शनिबार आज, ओहो 10 बजिसकेछ, त्यतिखेर तपाईँको दिमाग आउँछ त्यो राम्रो होइन, यसो हामी जस्तो अयोग्यहरूको निम्ति मर्नुभयो हो, तर त्यसको मतलब कि हामी पापै गरिरहौँ कि, त्यसको मतलब हामी अनेकको जीवन जिइरहौँ, अल्छी नै भइरहौँ, प्रयास नगरौँ हामी, आफ्नो शरीरलाई अनुशासन नराखौँ हामी, प्रार्थना नगरौँ हामी, बाइबल नपढौँ हामी। प्रिय मित्रहरू, होसियार हुनुहोस्, जीवनको घमण्डहरू त्यागिदिनुहोस्, वाच आउट प्राइड इन अ लाइफ। तपाईँ कतिजनाहरू चाँडै आउनुहुन्छ सङ्गतिमा, धेरै राम्रो छ, एकदमै उत्साहको कुरा हो त्यो, तर पनि होसियार हुनुहोस्, डोन्ट थिङ्क तपाईँ अरूभन्दा स्मार्ट हुनुहुन्छ। म चर्च राम्रो आउँछु, चाँडैमा आउँछु, म सङ्गीतमा सहायता गर्छु, सञ्चालन गर्छु, म प्रचार गर्छु, म त पास्टर हो, डोन्ट थिङ्क हामी एकअर्कासँग दाज्न थाल्यो भने हामी आफूलाई राम्रो देख्छौँ, तर परमेश्वरको नजरमा हामी उस्तै छौँ सबैजना। प्रिय मित्रहरू, ओभर कन्फिडेन्ट नहौ। पहिलो कुरा थियो 10:2 भन्छ, यसकारण जसले खडा छु भनी सोचेको छ त्यो होसियार रहोस्, नत्र त्यो लड्नेछ। इथन 11 महिना भयो, उसमा ओभर कन्फिडेन्ट आउँदैछ, कन्फिडेन्ट बढ्दैछ, अनि हामी बिना ऊ उभिनु खोज्छ, टाउको ठोकाउँछ, ट्रुफ टुटुल्का उठाउँछ। यदि तपाईँ ख्रिस्ट बिना, चर्च बिना उभिनु खोज्नुहुँदैछ भने तपाईँको हालत त्यही हुनेछ। प्रिय मित्रहरू, डोन्ट बी ओभर कन्फिडेन्ट। प्रिय मित्र, हामीलाई परमेश्वर चाहिन्छ, हामीलाई बचाउनको निम्ति परमेश्वर चाहिन्छ, हामीलाई संरक्षण गर्न, हामीलाई कायम राख्नको निम्ति परमेश्वर चाहिन्छ। वी निड गड टु सेभ अस, पर अस वी निड गड टु सस्टेन अस एभ्री डे, हरेक दिन, किनकि हामी बगाल छौँ, भेडा जस्तो छौँ, तर यसले हामीलाई फेरि खोजेर ल्याउनुहुन्छ, नाशदेखि हामीलाई बचाउनुहुन्छ। हामी हाम्रो येशूको, राजाको टेबलको वरिपरि बसेर भोज गर्ने हामी लागेको कोही पनि छैन, हामी उहाँको अनुग्रहद्वारा सबै कुरा यी गर्दछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ।